नमस्कार, आर्थिक नेपाल कार्यक्रमबाट तपाईँ यो कार्यक्रम प्रत्येक शनिबार बिहान 7 बजेको समाचार पछाडि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुनेछ।
आजको कार्यक्रममा हामीले पर्सी जेठ 15 गते संसदको संयुक्त बैठकमा सरकारले पेश गर्ने बजेटको तयारी तीव्र, 16 खर्ब 50 अर्ब बराबरको बजेट आउने, 50 अर्बको योजना मात्रै राष्ट्रिय गौरवमा समेट्न राष्ट्रिय योजना आयोगको सिफारिश, नेपाल राष्ट्र बैंकद्वारा लघुवित्तका ऋणीलाई पनि सहुलियत, पछिल्लो 10 महिनामा 6.5 लाखले लिए श्रम स्वीकृति लगायतका आर्थिक प्रसंग प्रस्तुत गर्छौं। सरकार आगामी आर्थिक वर्ष 2080-81 बजेटको तयारीमा छ। अर्थ मन्त्रालयमा अहिले अधिकारीहरू बजेट निर्माणमा व्यस्त हुनु भएको छ। सरकारले पर्सी जेठ 15 गते अपरान्न 4 बजे संघीय संसदमा आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्दैछ। अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले बजेट प्रस्तुत गर्नुहुनेछ। यस वर्षको बजेट 16 खर्ब 50 अर्ब हाराहारीमा रहने अर्थ मन्त्रालयले जनाएको छ। राष्ट्रिय योजना आयोगले 16 खर्ब 88 अर्ब रूपियाँको बजेट सिलिङ तोकेकाले सिलिङकै वरिपरि बजेट आउने गरी तयारी गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ। स्रोतको संकुचनको कारणले पनि सिलिङभित्रै बजेट निर्माण गर्नुपर्ने बाध्यता रहेको बताइएको छ। सरकारले चालू आर्थिक वर्षमा योजना आयोगले दिएको सिलिङभन्दा 43 अर्ब रूपियाँ वृद्धि गर्दै 17 खर्ब 93 अर्ब 83 करोड 73 लाख रूपियाँको बजेट प्रस्तुत गरेको थियो। यद्यपि चालू आर्थिक वर्षको न्यून पूँजीगत खर्च र राजस्व संकलनमा भएको संकुचनका कारण 15.5 खर्ब रूपियाँ मात्रै बजेट खर्च हुने अनुमान पनि अर्थ मन्त्रालयले व्यक्त गरेको छ। बजेट तयारीकै सन्दर्भमा आयोजित पूर्व बजेट छलफलमा अर्थमन्त्री डाक्टर महतले यसपटक यसअघि बनाइएका आयोजनाहरूको कार्यान्वयनलाई प्राथमिकता दिइने बताउनु भएको छ। उहाँले आगामी आर्थिक वर्षको बजेटले सार्वजनिक खर्च कटौती गरिने पनि प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यसअघि सरकारको नीति तथा कार्यक्रममा पनि ती विषयहरू समेटिएका छन्। आगामी आर्थिक वर्षका लागि बजेट बनिरहेको यो सन्दर्भ र हालै सरकारले ल्याएको नीति तथा कार्यक्रममा समेटिएका विषयबारे हामीले सार्वजनिक खर्च पुनरावलोकन आयोगका अध्यक्ष दिलीराज खनालसँग कुराकानी गरेका छौं।
होइन, अब केही केही कुराहरू आएका छन्, तर पनि हामीले जुन आयोगबाट रिपोर्ट दिएका थियौँ त्यसका 2-3 पाटाहरू छन्। पहिलो र सबभन्दा महत्वपूर्ण के हो भने अहिलेको बजेट चरी जुन सिस्टम छ, तपाईँको स्रोत साधनको विन्यास गर्ने अनि त्यसलाई कार्यान्वयनमा लैजाने जुन किसिमको सिस्टम छ त्यसमै आमूल परिवर्तन र सुधारको खाँचो छ, त्यो पहिलो कुरा। दोस्रो सँगै र त्यत्तिकै अन्तर सम्बन्धितै हो, त्यो के हो भने अहिले जुन ढङ्गले अनुत्पादक र फजुल खर्च, त्यो खालि चालू खर्चमा मात्रै होइन, चालू खर्चभित्र पनि अनि पुँजीगत खर्चभित्र र पनि धेरै काम नलाग्ने खालका सिक परियोजनाहरू छन्, तिनलाई कटौती गरेर नयाँ ढङ्गले जानुपर्छ र अनि नयाँ ढङ्गले प्राथमिकीकरण गरेर जानुपर्छ। र तेस्रो वित्तीय अन्तर्गत जसरी संस्थानहरूमा तपाईँको एउटा बालुवामा पानी खनाउने जस्तो गरिकन पैसा गएको छ, त्यहाँ पनि एउटा मापदण्ड बनाएर आवश्यकताका आधारमा मात्रै दिने गरी जानुपर्छ भनेर हामीले भनेका थियौँ। र साधारण वा चालू खर्चभित्र कटौती गर्दाखेरि विभिन्न बोर्डहरू समितिहरूलाई खारेज गर्ने संहिता अनुरूप संघ प्रदेश र स्थानीय तहको संविधानत दिएको अधिकार अनुसार चाहिँ तपाईँको कहाँ कहाँ कसले के गर्ने हो त्यो दोहोरो तेह्रोपन नहुने गरिकन जिम्मेवारीको कुरालाई सुनिश्चित गर्ने, जसका कारणले गर्दाखेरि ठूलो मात्रामा दायित्व थपिने, खर्च बढ्ने चाहिँ खुदमा स्थिति नआओ भन्ने हाम्रो चाहिँ सुझाव थियो। त्यस क्रममा अलिकति केही केही आंशिक रूपमा जस्तो बोर्डर वा समितिहरू चाहिँ गाभ्ने वा खारिज गर्ने वा चाहिँ जस्तो हामीले एउटा भनेको अझ भाषा छ रेडियो नेपाल, त्यसपछि आएर नेपाल टेलिभिजन, गोर्खापत्र संस्थानलाई एउटै छाता मुनि राखेर चाहिँ गर्ने, त्यसले गर्दाखेरि चाहिँ यसको प्रभावकारिता पनि बढ्छ, सँगै चाहिँ खर्चमा पनि व्यापक नियन्त्रण, एउटा दुईटालाई मिलाउने भनेर आएको छ। तर अलिकति केही न केही यो खर्च कटौतीको कुरा अनि त्यसपछि आएर सँगै अलिकति परियोजनाहरूलाई पनि अलिकति केही प्राथमिकरण नतिजामुखी बनाउने भन्ने कुरा चाहिँ केही इनिसिएटिभ भएको छ। तर पनि मैले भन्नुपर्दाखेरि के हो भनेदेखि जुन स्केलमा जुन ढङ्गले तपाईँको खर्च कटौती गर्ने र अनि टोटल बजेटरी सिस्टममा सुधार कुन जुन खाँचो र आवश्यकता छ र त्यसमा पनि अहिले जसरी राजस्वमा जुन ढङ्गले विगतमा चाहिँ धेरै प्रकारको राजस्व जसरी बढ़िरहेको स्थिति थियो त्यसले धेरै सुविधा सरकारलाई थियो, अब त्यो सुविधा छैन। यो आर्थिक वर्षमा मलाई लाग्छ 3-3.5 खर्बको तपाईँको राजस्वमा चाहिँ लक्ष्यभन्दा कम चाहिँ उठती हुने स्थिति छ, त्यसले पनि थप रूपमा ठूलो सुधार परिवर्तन खर्च कटौती र अनि हाम्रा क्रमागत कार्यक्रमहरू परियोजनाहरूलाई नयाँ ढङ्गले प्राथमिकता हुन जानुपर्ने खाँचोरा उलाएको छ। अलिअलि केही केही अगाडि कुराहरू चाहिँ इनिसिएट गर्न खोजिएको छ, त्यो पर्याप्त बिल्कुलै छैन। अझ थप रूपमा अब बजेट आउँदैछ, बजेट कसरी आउँछ त्यसलाई हेरौँ भन्ने मलाई
जुन सरकारको प्रतिबद्धता छ नि, त्यो प्रतिबद्धतालाई यहाँले भने जस्तो ठ्याक्कै यहाँहरूको सुझाव अनुसार नभए पनि हामी यो यो गर्छौँ भनेर पछिल्ला प्रतिबद्धताहरू गरेका छन्, यसबाट केही सुधारको आशा गर्न सकिन्छ भनेर पनि
मैले त्यही भने अब त्यो जुन तहको जुन स्तरमा समस्या छ, अर्थतन्त्रमा एक प्रकारको सङ्कटै छ, त्यसभित्र राजस्व कम भएको छ, एक प्रकारले मन्दी आइरहेछ, सरकारले चाहिँ ठिक ढङ्गले पुँजीगत खर्च गर्न सकिरहेको छैन, टाइममा खर्च गर्न सकिरहेको छैन, धेरै समस्याहरू छन्। त्यसो भएको हुनाले पनि समस्यालाई आम रूपमा समष्टिमा सम्बोधन गर्ने गरिकन जसरी नीति र कार्यक्रमहरू आउनु पर्थ्यो, आएको छैन। आंशिक रूपमा केही केही इनिसिएटिभहरू चाहिँ अगाडि सार्न खोजिएको छ, तर पनि अब बजेट कसरी आउँछ त्यो हेरौँ भन्ने मलाई लाग्छ।
बजेटले चाहिँ त्यसलाई कसरी सम्बोधन गर्नुपर्छ,
धेरै ढिलो भइसकेको छ। मैले त भनिरहेको थिएँ मध्यकालीन खर्च संरचना 3 वर्षको प्रक्षेपण गर्ने आमदानी र खर्चको सँगै बजेटको साइज चाहिँ मोटामोटी रूपमा त्यसैमा आधारित हुने र त्यो जुन साइज फिक्स हुन्छ त्यसभित्र पनि चालू भित्र अथवा चाहिँ पुँजीगत भित्र कहाँ कसरी स्रोत साधनलाई विन्यास गर्नुभएको छ भन्ने कुरा पनि अन्तर्निहित भएर चाहिँ आउने हुन्छ। र त्यहाँ नै सबभन्दा ठुलो समस्या छ। त्यहाँ समस्या भइसकेपछि अहिले जुन बजेट हो, अहिले बजेटले चाहिँ तपाईँको यताउता अलिअलि चलाउने बाहेक ठुलो हामीले अपेक्षा गरेको चाहिँ सुधारतिर अगाडि बढ्न सक्ने स्थिति नै समय पनि छैन। केही केही कुराहरू नीति र कार्यक्रममा आएका छन् होइन, कतिपय लक्ष्यको हिसाबले वा अलिकति नयाँ ढङ्गले चाहिँ नीति र कार्यक्रमलाई अगाडि बढाउने हिसाबले केही केही नयाँ पञ्चायत दिन खोजिएको छ, तर अहिलेको संकट र समस्या छ, त्यो समस्यालाई सम्बोधन गर्ने हिसाबले जसरी आउनु पर्थ्यो त्यो आएन। तर पनि अझ अलिकति के भन्छ नि बेनिफिट अफ डाउट भन्छ नि, अझै पनि बजेट आउन बाँकी छ, त्यो बजेट कसरी आउँछ त्यसलाई हेरौँ भन्ने मलाई लाग्छ।
आवश्यकताको अलिकति विषयमा जाउँ, जस्तो अब अहिलेको जुन अर्थतन्त्रको संकट देखिएको छ, एउटा खालको समस्यामा अर्थतन्त्र छ, बैंकहरूको मौजदात पनि केही समय अघि एउटा आशाप्रद ढंगले अगाडि बढ्ला कि भन्ने देखिएको थियो, फेरि केही त्यसमा पनि अलिकति समस्या आइरहेको भनिएको छ। अब यो पछिल्ला चाहिँ तथ्याङ्क विवरणहरूले हामीलाई कतातिर निर्देशित गर्दछ अथवा गर्नलाई चाहिँ हामीलाई प्रेरित गर्नुपर्छ?
अर्थतन्त्रमा संकट गहिरिने खतरा छ, ब्याङ्किङ सेक्टरदेखि लिएर निजी क्षेत्रको लगानीमा जुन किसिमको चाहिँ ह्रास आएको छ अथवा लगानी माग भइरहेको छैन, उनीहरूको चाहिँ उत्पादन क्षमता भन्दामा पनि चाहिँ 40% भन्दा बढीले गिरावट आएको छ, बेरोजगारीदेखि लिएर जनताको चाहिँ अब जुन ढङ्गले मूल्य वृद्धि भइरहेको छ, राजस्व घटिरहेको छ अनि पुँजीगत खर्च, यी सबै कुराले चाहिँ तपाईँको एउटा सामग्रिकतामा नीतिगत हिसाबले कार्यक्रम स्रोत र साधनको विन्यासको हिसाबले त्यो विन्यास गरेको कार्यक्रमलाई विगत भन्दा एकदम फरक ढङ्गले कार्यान्वयनको सुनिश्चितता, नतिजाको सुनिश्चितता, परिणामको सुनिश्चित गर्ने हिसाबले सामग्रिक सुधारको प्रक्रियालाई मैले भनिहालेँ, नीतिगत प्रक्रिया नीति भन्दा बित्तिकै कतिपय कानूनका कुराहरू पनि छन्, कतिपय संस्थागत संरचनागत परिपाटीका कुराहरू पनि छन्, सँगै जोडेर तपाईँले चाहिँ अन्य कार्यक्रमहरूलाई पनि विन्यासको हिसाबले प्रभावकारिताको हिसाबले पनि लिएर जानुपर्नेछ। र आम रूपमा यसरी भन्न सकिन्छ कि अर्थतन्त्रमा आएको संकटलाई सम्बोधन गर्ने, अर्थतन्त्रलाई फेरि रिभाइभ गर्ने, पुनरुत्थान गर्नेतिर नीतिगत वा कार्यक्रम हिसाबले सम्बोधन गर्दै अनि अर्थतन्त्रलाई कसरी अलिक उकासेर जुन संकट छ त्यसबाट उन्मुक्ति लिँदै होइन अर्थतन्त्रलाई अगाडि बढाउने आम जनताका चाहिँ जुन अपेक्षा र आकांक्षाहरू छन् तिनीहरूलाई पनि सम्बोधन गर्ने र यो बीचमा मूल्य वृद्धि लगायत अर्थतन्त्रमा खुम्चेको कारणले जुन किसिमको प्रतिकूल असर आम जनता उद्योग व्यवसायदेखि लिएर सबैतिर भइरहेको छ तिनमा एक प्रकारको आशा होप जगाउने ढङ्गले त्यो साहसिक नीतिगत र कार्यक्रमिक र कार्यान्वयनको परिपाटीलाई सुधार गर्नेतिर यदि बजेट आयो भने त्यसले एउटा होप आशा जगाउन सक्छ भन्ने मलाई।
उहाँ हुनुहुन्थ्यो सार्वजनिक खर्च पुनरावलोकन आयोगका अध्यक्ष डिलीराज खनाल। सरकारले गठन गरेको उक्त आयोगले सार्वजनिक खर्च घटाउने विभिन्न उपाय सरकारलाई प्रस्तुत गरेको थियो। उक्त प्रतिवेदन पूर्ण रूपमा कार्यान्वयनमा नआए पनि सरकारले आगामी आर्थिक वर्षमा ती प्रतिवेदनका कतिपय कुराहरूलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ। राष्ट्रिय योजना आयोगले मुलुकमा सञ्चालन हुने आयोजना वर्गीकरणको आधार तथा मापदण्ड 2079 तयार पारेर मन्त्री परिषदमा पठाएको छ। आयोगले तयार पारेको मापदण्डमा राष्ट्रिय गौरवको आयोजना हुन कम्तीमा पनि 50 अर्ब रूपियाँ लगानी लाग्ने व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ। त्यस्तै मुलुकभर आयोजनाहरूमध्ये राष्ट्रिय गौरवको आयोजनाको संख्या जम्मा 25 मात्रै घोषणा गर्न सुझाव दिइएको छ। राष्ट्रिय योजना आयोगका सदस्य जयकान्त राउतले आयोजनाहरूको तहगत र विषय क्षेत्रगत भूमिकालाई स्पष्ट गराउने उद्देश्यले वर्गीकरणको आधार तथा मापदण्ड तयार पारेर मन्त्री परिषदमा पठाइएको जानकारी दिनुभयो। उहाँका अनुसार राष्ट्रिय गौरवका आयोजना हुन विभिन्न मापदण्ड पूरा गरेको हुनुपर्ने व्यवस्था गर्न थालिएको छ। विकासको राष्ट्रिय प्राथमिकता र रणनीतिको विषय मात्रै राष्ट्रिय गौरवको आयोजना हुने, त्यसमा कम्तीमा 50 अर्ब रूपियाँ लगानी भएको हुनुपर्ने, सरकारको दीर्घकालीन सोच र लक्ष्य प्राप्तिमा प्रत्यक्ष योगदान पुर्याउने हुनुपर्ने, आयोजनाको सञ्चालनबाट राष्ट्रिय अर्थतन्त्रमा कुल घरेलु उत्पादनको कम्तीमा पनि औसत 0.5% योगदान पुग्ने हुनुपर्ने लगायतका विभिन्न मापदण्ड तय गरिएको राष्ट्रिय योजना आयोगले जनाएको छ। अर्थ मन्त्रालयले बजेटको तयारी गरिरहँदा मन्त्रालयगत बजेट सूचना प्रणाली LMBIS बन्द गरेको जनाएको छ। मन्त्रालयले सूचना जारी गरी जेठ 16 गतेसम्मका लागि मन्त्रालयगत बजेट सूचना प्रणाली बन्द गरिएको जनाएको छ। वार्षिक बजेट प्रणालीमा आबद्ध रहेर सरकारी स्रोतबाट कार्यान्वयन हुने गरी तय गरिएका सम्पूर्ण कार्यक्रमहरूको तयारी एवं सोका लागि आवश्यक बजेट विनियोजन कार्यमा सहजता ल्याउने उद्देश्यका साथ विकास गरिएको कम्प्युटर प्रणालीमा आधारित उक्त प्रणाली अहिले 16 गतेसम्मका लागि बन्द गरिएको मन्त्रालयले जानकारी दिएको छ। केही दिन अघि उच्च बिन्दुमा पुगेको बैंकहरूको निक्षेप केही दिन यता फेरि घट्न थालेको नेपाल राष्ट्र बैंकले जनाएको छ। गत आइतबार 55.3 अर्ब रूपियाँ पुगेको बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप घटेर 54.94 अर्बमा झरेको छ। वाणिज्य बैंकहरूबाट मात्रै 8 अर्ब रूपियाँ निक्षेप बाहिरिएको राष्ट्र बैंकले जनाएको छ। लामो समयको गिरावटपछि शेयर बजार पुनः लयमा फर्कन थालेको छ। बजारलाई प्रत्यक्ष प्रभाव पार्ने केही सूचकहरूमा सकारात्मक परिवर्तन आएको छ, जसका कारण बजार लयमा फर्कन लागेको देखिएको छ। निरन्तर गिरावट आएको शेयर बजार यो साता लगातार वृद्धि भयो। बजेटको मुखमा आइपुग्दा बजारमा लगानीकर्ताको सक्रियता बढ्दै गएको पाइएको छ। पछिल्लो 7 दिन यता लगातार शेयर बजार बढेको छ। पछिल्लो अवधिमा मात्रै लगानीकर्ताको सम्पत्ति 2.7 अर्ब रूपियाँले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। पछिल्लो समय बैंकमा लगानी योग्य रकम अर्थात तरलता पर्याप्त भएकाले पनि बजार बढ्न थालेको विश्लेषण गरिएको छ। नेपाल राष्ट्र बैंकले लघु वित्त वित्तीय संस्थाका ऋणीहरूलाई पनि सहुलियतको व्यवस्था गरेको छ। राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै लघु वित्त कम्पनीका ऋणीहरूले तिर्न बाँकी ब्याजको न्यूनतम 5% ब्याज रकम तिरेर आफ्नो ऋणको पुनर्तालिकीकरण र पुनर्संरचना गर्न पाउने व्यवस्था गरेको उल्लेख गरेको छ। राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षा मार्फत लघु वित्त वित्तीय संस्थाबाट ऋण लिएका ऋणीहरूलाई असार मसान्तसम्म कर्जाको पुनर्संरचना पुनर्तालिकीकरण गर्न सक्ने गरी व्यवस्था मिलाएको छ। मौद्रिक नीतिको तेस्रो समीक्षाकै कानून गर्दै लघु वित्त कम्पनीका ऋणीहरूलाई कर्जा चुक्ता गर्न परेको कठिनाईलाई मध्यनजर गर्दै राष्ट्र बैंकले आवश्यकता र औचित्यका आधारमा एकपटकका लागि पुनर्तालिकीकरण अथवा पुनर्संरचना गर्न सक्ने व्यवस्था मिलाएको जनाएको छ। यस्तो पुनर्तालिकीकरण वा पुनर्संरचना असार मसान्तभित्र सम्पन्न गरिसक्नुपर्ने व्यवस्था गरिएको छ। कर्जा पुनर्तालिकीकरण वा पुनर्संरचना गर्नुपर्ने स्पष्ट आधार प्रत्येक कर्जाको फाइलमा संलग्न गराउनुपर्ने राष्ट्र बैंकले जनाएको छ। कर्जा पुनर्तालिकीकरण वा पुनर्संरचना गर्दा असुल हुन बाँकी ब्याजलाई पुँजीकरण गरी आमदानी जनाउन भने नपाइने एकीकृत निर्देशिकामा उल्लेख गरिएको छ। प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा 17 अर्बको लगानीमा भारतले पेट्रोलियम परियोजना बनाइदिने भएको छ। त्यसै गरी विभिन्न 2 पाइपलाइन र 1 भण्डारण गृह तत् अन्तर्गत हुनेछ। दीर्घकालीन विद्युत व्यापार समझदारीको प्रस्तावमा पनि सहमति हुन सक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ। बुटोल गोरखपुर प्रसारण लाइन शिलान्यास पनि सोही अवसरमा हुने बताइएको छ। बंगलादेशसँग नेपालको विद्युत व्यापारका लागि भारतसँग सहयोग समझदारीबारे पनि छलफल हुने विद्युत प्राधिकरणले जनाएको छ। जनताको जलविद्युत कार्यक्रम अन्तर्गतको तामाकोशी 5 कर्मचारी सञ्चय कोष नेपाल, नेपाल विद्युत प्राधिकरण र तामाकोशी जलविद्युत कम्पनी बीच त्रिपक्षीय ऋण सम्झौता सम्पन्न भएको छ। आइतबार सम्पन्न ऋण सम्झौताका अनुसार कर्मचारी सञ्चय कोषले 13.74 अर्ब रूपियाँ त्यहाँ ऋण लगानी गर्नेछ। सम्झौता पत्रमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कर्मचारी सञ्चय कोषका प्रबन्धक जितेन्द्र धिताल र तामाकोशी जलविद्युत कम्पनीका प्रमुख विनोद भण्डारीले हस्ताक्षर गर्नुभएको छ। हस्ताक्षर समारोहमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले ऊर्जा खपत विस्तार निर्यात प्रवर्धन मार्फत सबैका लागि बिजुली, समृद्धिका लागि बिजुली एवं स्वच्छ वातावरणका लागि बिजुलीको लक्ष्य प्राप्त हुने बताउनुभयो। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठूला परियोजनामा लगानी गर्नुहोस्, बजार नहुने कुराको चिन्ता नलिनुहोस् भन्नुहुँदै बंगलादेश र भारतमा वर्षायाममा विद्युत बेच्न सकिने धारणा राख्नुभयो। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रमले उद्योगी व्यवसायीको विद्यमान समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ। त्यसका लागि आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गर्ने पनि उहाँले उल्लेख गर्नुभएको छ। साना तथा मझौला उद्योगी व्यवसायीहरूको छाता संस्था नेपाल राष्ट्रिय व्यवसायी महासंघको टोलीसँगको छलफलमा उपराष्ट्रपति यादवले व्यवसायीहरूको समस्या राष्ट्रिय समस्या भएकाले त्यसकाले समस्या समाधानमा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो। काठमाडौँको चोभारमा रहेको चोभार सुक्खा बन्दरगाह सञ्चालनका बारेमा सरकारले निजी क्षेत्रसँग छलफल गरेको छ। इन्टर मोडल यातायात विकास समितिले चोभार बन्दरगाह प्रभावकारी रूपमा सञ्चालन गर्ने बारे छाता संस्था नेपाल उद्योग, निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ सहित नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, नेपाल फ्रेट फरवार्ड्स एसोसिएशन र नेपाल ट्रक यातायात व्यवसायी महासंघ सहित नाटा अटोमोबाइल एसोसिएशन लगायतका सरकारवालासँग छलफल गरेको जनाएको छ। लुम्बिनी प्रदेशमा वैदेशिक लगानीका विभिन्न 67 उद्योग सञ्चालनमा आएको जानकारी गराइएको छ। नेपाल उद्योग वाणिज्य महासंघका सदस्य एवं बुटोल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल प्रसाद कसजुले लुम्बिनी प्रदेशमा ठूला 882, घरेलु तथा साना उद्योग 25,000 र 150,000 व्यावसायिक प्रतिष्ठान रहेको जानकारी दिनुभयो। गत वैशाख 25 गतेसम्म स्याङ्जाका 6,000 बढ़ी करदाताले आयकरतर्फको आय विवरण नबुझाएको करदाता सेवा कार्यालयले जनाएको छ। कार्यालयका अनुसार कुल दर्ता रहेका 14,447 संघ संस्था कम्पनी समूह समिति र फर्म मध्ये 6,110 करदाताले आयकर विवरण बुझाएका छैनन्।
हवस् त, कार्यक्रम आर्थिक नेपाल आजलाई यति नै। कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।